कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ म कार्यक्रम प्रस्तुता माधव विद्रोही रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन् रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरोकारमा आज हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिका सामाजिक विकास अधिकृत जीवन कला राउत हुनुहुन्छ आज हामी उहाँसँग लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानका सन्दर्भमा कुराकानी गर्नेछौँ जीवनजी नमस्कार कार्यक्रमलाई स्वागत छ
नमस्कार
यो लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान किन र के का लागि
यो 16 दिने अभियानले 16 दिनभित्र विभिन्न खाले लैङ्गिक हिंसाका आधारमा हुने घटनाहरूलाई सचेतना जगाउन र हामीले 16 दिन मात्रै नभएर 365 दिनै गर्न पर्ने हुन्छ र विशेष यो 16 दिन चाहिँ एउटा इतिहासले नै हामीलाई लैङ्गिक हिंसा विरुद्धको दिवसको रूपमा चाहिँ 1981 नोभेम्बर 25 डिसेम्बर 10 मनाउने जुन एउटा प्रथा आएको छ त्यसलाई मान्नको लागि पनि हामी यहाँ गर्छौँ र यो हामीले चाहिँ 365 दिनमै यस्ता दिवसीय कार्यक्रम जस्तै सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने हुन्छ
अनि यसो गरिरहँदा कम्तीमा यो अवसरहरूमा तपाईँहरूले यस्तो खालको काम गर्नुहोस् ताकि त्यसले मानव जीवनमा त्यो खालको हिंसा चाहिँ आइन्दा दोहोरिन नसकोस् त्यस्तो खालको कार्यक्रमहरू चाहिँ केही गर्नुभएको छ
हामीले कार्यक्रम त थुप्रै गरेका छौँ हामीले समुदाय स्तरमा अनि विपन्न वर्गसम्म पुर्याएर थुप्रै कार्यक्रमहरू गरेका छौँ र हाम्रो वार्षिक कार्यक्रममा कार्ययोजना बनाई थुप्रै कार्यक्रमहरू सञ्चालन भइरहेका छन् र हुँदाहुँदै पनि लैङ्गिकताका घटनाहरू थुप्रै घटिरहेका छन् र यो घट्नुको मुख्य कारण भनेको चाहिँ अब हाम्रो एउटा गरिबीको कारण सँगसँगै हामीले चाहिँ सचेतनामा नपाएर नै सचेतना नपुगेरै पनि अवस्था त्यस्तो अवस्थामा छ जो समुदाय छ विपन्न वर्ग उहाँहरू चाहिँ सचेतनामूलक कार्यक्रमहरूमा आउन पनि उहाँहरू सक्नुहुन्न उहाँहरूको पहुँच पुग्दैन त्यस्ता विभिन्न कारण छन् किन भन्दाखेरि उहाँहरू चाहिँ दिनभरि काम गर्नुहुन्छ र बिहान बेलुका खानुहुन्छ र उहाँहरू चाहिँ दिनभरि कार्यक्रममा बस्यो भने चाहिँ उहाँहरूको जीविका पार्जन असजिलो हुने कारणले गर्दा पनि उहाँहरू आउन सकेको हुनुहुन्न एउटा कारण भने अर्को कारण चाहिँ उहाँहरू आफै पनि अब यस्ता कार्यक्रमहरू गरेर के फाइदा र भनेर नबुझेर पनि आउनुहुन्न र त्यो कारणले गर्दा पनि पीडितहरू काहीँ कदा भइरहेको अवस्था र न्यायको पहुँचमा केही कदै नआएको अवस्था पनि पाइएको छ र यसपालि हामीले चाहिँ न्यायको पहुँच पुर्याउनलाई यसपालि मात्रै नभएर गत साल पनि 10 वार्डमा कार्यक्रम राखेका थियौँ र 16 दिने अभियान बाहेकको कार्यक्रम र यसपालि पनि हामीले कानुन शाखा मार्फत यस्ता अभियानका कार्यक्रमहरू चाहिँ न्यायको पहुँचमा आउनका लागि यसपालि पनि राखेका छौँ
अब जस्तो मैले भन्न खोजेको चाहिँ के हो भन्दाखेरि यो 16 दिने लैङ्गिक हिंसा विरुद्धको अभियानका सन्दर्भमा अपाङ्गहरूको लागि यो खालको सुविधा ताकि अहिलेसम्म न यो स्थानीय सरकारले गर्न नसकेको र आजदेखि त्यो कार्यान्वयन हुने भयो भन्ने गरेको त्यो चाहिँ देखिने गरी कुनै कार्यक्रमहरू स्थानीय तहले ल्याएको छ यो तपाईँहरूको भद्रपुर नगरपालिकाले केही ल्याएको छ
हामीले अपाङ्गता भएका व्यक्तिहरूको लागि कार्यक्रम चाहिँ थुप्रै वार्षिक रूपमा राखेका छौँ भद्रपुर नगरपालिकाको चाहिँ एउटा अरू नगरपालिका भन्दा अलिकति भिन्न प्रकारको चाहिँ कार्यहरू गरेको अवस्था पाइन्छ जस्तै हामीले अपाङ्गता भएका व्यक्तिहरूको पनि वाडा समिति बनाएका छौँ नगर समन्वय समिति बनाएका छौँ त्यस्तै अरू पनि लक्षित वर्गहरूका छ त्यसै गरी चाहिँ हाम्रो ज्येष्ठ नागरिकहरूको पनि वाडा स्तरीय नगर स्तरीय समितिहरू छ र उनीहरू मार्फत कार्यक्रमहरू हामी वार्षिक रूपमा कार्ययोजना माग्छौँ हामीले प्रस्तावित कार्यक्रम माग्छौँ र ती कार्यक्रमहरू चाहिँ वार्षिक योजनामा राखेर हामी नियमित रूपमा गरिरहेका छौँ भने अहिले 16 दिनको अवधिभित्र चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ अन्तर्राष्ट्रिय दिवस डिसेम्बर 3 पर्थ्यो र त्यो चाहिँ हामीले अस्ति नगरपालिकाको एउटा नगर समन्वय समितिको मूल आयोजनामा झापा भरिका अपाङ्गहरूलाई भेला गरेर चाहिँ अपाङ्ग संघमा रहेर एउटा कार्यक्रम सम्पन्न भएको छ र जुन कार्यक्रममा अपाङ्गता भएका क वर्गका कार्ड पाएका जुन चाहिँ पूर्ण अशक्त हुनुहुन्छ उहाँहरूकोलाई चाहिँ सेनेटरी प्याडदेखि लिएर अनि डाइपरले लिएर उहाँहरूलाई चाहिँ एउटा ओछ्याउनको लागि चाहिँ एउटा बेड मेट्रेस पनि दिएको अवस्था छ भने हामीले अरू बेला चाहिँ हामीले सहायक सामग्रीहरू विभिन्न खाले अपाङ्गता हेरेर विभिन्न खाले दिएका छौँ र यो कार्यक्रम चाहिँ हाम्रो निरन्तर चलिरहन्छ र यसपालि पनि हामीले बजेट छुट्याएका छौँ गत साल पनि थियो र अहिले हामीले प्रभावकारी रूपमा अपाङ्गता क्षेत्रमा काम चाहिँ गरिरहेका छौँ।
जस्तो 16 दिने अभियानभित्र के अभियान पर्छ?
16 दिने अभियानभित्र अब हाम्रो लैङ्गिक हिंसा भन्ने बित्तिकै सामाजिक हिंसा पनि पर्छ। जस्तै बाल विवाह बेचबिखनका हिंसा भए दुर्व्यवहार यौन दुर्व्यवहारका कुरा भए बालबालिका दुर्व्यवहारका कुरादेखि लिएर घरेलु हिंसाका घटनाहरू घरेलु हिंसाका कुराहरू पनि पर्दछन् त्यसमा। त्यही भएर सामाजिक हिंसामा हुने जुन जात जातिका हिंसा भए ती विभिन्न खाले कार्यक्रमहरू पर्ने हुन्छ र यसले चाहिँ ठुलो भेग समेटेको छ लैङ्गिक हिंसाले। घरेलु हिंसाले घरभित्रको मात्रै हो भनेदेखि लैङ्गिक हिंसाले चाहिँ समाजमा भएका लिङ्गकै आधारमा हुने जस्तै महिला पुरुष लैङ्गिक अल्पसंख्यक बाल बालिका जिसलाई अपाङ्गता सबैलाई समेटेको छ र सबै खाले माथि हुने हिंसालाई जनाउँदछ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिका कि समाज विकास अधिकृत जीवन कला राउत हुनुहुन्छ। जीवनजी, यो अघि तपाईँले भन्नुभयो घरेलु घरभित्र हुने हिंसा घरेलु हिंसा र लैङ्गिक हिंसा चाहिँ जहीँ तहीँ पनि हुन सक्छ भन्ने कुरा, खास गरी यो सरकारी कार्यालयहरूमा चाहिँ यस्ता हिंसाका घटनाहरू कस्तो पाउनुहुन्छ?
अब यो कार्यस्थलमा हुने यो दुर्व्यवहार पनि अब त्यो पनि हिंसामा पर्छ एउटा, तर त्यो चाहिँ अब हाम्रो पालिकामा भएको अवस्था छैन। र हाम्रो सरकारी निकायहरूमा हुने हिंसा चाहिँ जस्तो ज्येष्ठ नागरिक भए अपाङ्ग भए उनीहरूलाई चाहिँ बालबालिका भए हाम्रो लक्षित वर्ग उहाँहरू पनि हुनुहुन्छ र उहाँहरूलाई चाहिँ सेवा दिँदाखेरि प्राथमिकता दिनुपर्ने हुन्छ, त्यो भएन भने पनि हिंसा हुन्छ, उहाँहरूलाई चाहिँ समस्या भइरहेको हुन्छ। र एउटा अपाङ्ग आउनुहुन्छ, उहाँहरू चाहिँ अपाङ्ग चाहिँ हात खुट्टा चल्दैन, उहाँलाई चाहिँ व्हील चेयरको आवश्यकता पर्छ र उहाँले चाहिँ आफ्नो कार्य यो पालिकामा कार्यालयमा आएर चाहिँ आफ्नो सेवा लिन सक्नु भएन भने उहाँलाई सेवा लिने ठाउँसम्म आउने एउटा उहाँको मैत्री टाइपको मिलाउनु पनि त्यो चाहिँ हामीले मिलाउनु पर्ने हुन्छ। त्यो गरिनँ भने नि उहाँमाथि चाहिँ हिंसै हुन्छ, उहाँहरूमा उहाँलाई चाहिँ मैत्री टाइपको हुँदैन, त्यो पनि हिंसामै पर्छ मलाई लागेको छ।
यो भद्रपुर नगरपालिकाले के अभियान भयो त, तपाईँहरू के गर्नुभयो काम?
यसपालिको लैङ्गिक हिंसा विरुद्धको अभियानमा भद्रपुर नगरपालिकाले धेरै कार्यक्रम सञ्चालन गर्न चाहिँ हामी तय गरिरहेका छौँ र यसमा सर्वप्रथम त हामीले सामाजिक विकास समितिको बैठकमा नगर स्तरीय स्थानीय सङ्घ संस्था अनि प्रहरी कार्यालय सामुदायिक प्रहरी कार्यालयलाई हामीले चाहिँ समन्वय मिटिङ राखेर एउटा मूल आयोजक समिति भनेर गठन गर्यौँ। त्यसमा चाहिँ नगर उपप्रमुखज्यूको संयोजकत्वमा र यहाँ भएका र उपस्थित भएका सङ्घ संस्थाहरूलाई चाहिँ सदस्य रहने गरी एउटा मूल समन्वय समिति गठन गर्यौँ, मूल आयोजक समिति। र त्यो आयोजक समितिको चाहिँ अगुवाईमा र विभिन्न सङ्घ संस्थाहरूको सहकार्यमा हामीले 25 जति कार्यक्रम चाहिँ बनाउने एउटा सेड्युल बनाएका छौँ र त्यही अन्तर्गत अहिले आज पनि हाम्रो एउटा वाडा नम्बर 5 लैङ्गिक हिंसा निगरानी समूहले चाहिँ एउटा महिला हिंसा सम्बन्धी कार्यक्रम गर्यौँ। त्यहाँ हामीले एउटा मेची हस्पिटलमा भएको OCMC कार्यक्रम त्यो पनि लैङ्गिक हिंसासँग सम्बन्धित छ, त्यो पनि जानकारी दियौँ हामीले। र त्यहाँ सामुदायिक प्रहरी र लैङ्गिक निगरानी समूहको सहकार्यमा भएको थियो। हाम्रो सहकार्यमा कार्यक्रम थुप्रै भइरहेका छन् भने भोलि हाम्रो बिहिबारको दिन पनि मानव शोषण विरुद्ध, यो मानव शोषण विरुद्ध पनि एउटा सामाजिक हिंसा हो, त्यसको पनि कार्यक्रम रहेको छ। त्यो चाहिँ हाम्रो महिला कानुन र विकास मञ्च आयोजक भएर भद्रपुर नगरको चाहिँ नगर स्तरीय कार्यक्रम चाहिँ उहाँहरू मार्फत हाम्रो हुँदैछ। त्यसै गरी हाम्रो शुक्रबार पनि कार्यक्रम छ, शनिबार पनि छ, आइतबार भनेको चाहिँ हाम्रो 24 अन्तिम दिन हो। त्यो दिन चाहिँ हामीले दिउँसो सडक नाटक देखाउने र विपन्न क्षेत्रमा यहाँ वार्ड नम्बर 5 भित्र भनेका छौँ भने बेलुका चाहिँ हामीले दीप प्रज्वलन गरेर त्यो दिनको कार्यक्रम सकेर हामीले 16 दिनको अभियानलाई चाहिँ इन्ड गर्ने भनेर चाहिँ हामीले तय गरेका छौँ।
जस्तो तपाईँले अघि निगरानी समूह भन्नुभयो, निगरानी समूहहरू चाहिँ हरेक वार्डमा बनाएको छ?
भद्रपुर नगरपालिकाले लैङ्गिक हिंसा निगरानी समूह प्रत्येक वार्डमा एउटा बनाएको छ र त्यो निगरानी समूहले चाहिँ समुदायमा हुने चाहिँ लैङ्गिक हिंसाको मात्रै नभएर बाल बालिकाका हुन्छन्, मानव का हिंसाहरू हुन्छन् त्यस्तो चाहिँ हिंसा हुन नदिन सचेतना जगाउने र यदि भइगयो भनेदेखि चाहिँ उहाँले न्यायिक पहुँचमा पुर्याउनको लागि चाहिँ उहाँले पुलको रूपमा काम गर्ने उहाँले आफै मुद्दा मिलाउने होइन उहाँलाई जोखिम हुन्छ भने उहाँले सहयोग गर्ने सहयोगको भावना मिलाउनलाई चाहिँ अगाडि बढाउने हो र यो नितान्त उहाँहरू चाहिँ एउटा सामाजिक सेवा हो उहाँहरूलाई छुट्टै नगरपालिकाले नियुक्ति गरेर छुट्टै सुविधा दिए सेवा दिएको पनि होइन र उहाँले चाहिँ एउटा सामाजिक सेवाको लागि जोखिमपूर्ण काममा उहाँहरू हिँडिरहनु भएको छ र गरि पनि रहनु भएको छ उहाँहरूले यस्ता विभिन्न महिला पनि हिंसामा परेका छन् बालबालिका छन् हामी कहाँमा चाहिँ उहाँहरूले कसो गरौँ के गरौँ भनेर ल्याइरहनु भएको छ भने न्यायिक समितिमा पनि उहाँहरूले पठाउनुहुन्छ र कतिपय मुद्दा चाहिँ नमिलाउँ भन्दा भन्दै पनि छिमेकमा तत्काल घट्टा हुन आँटो सानो झगडाले सानो न्युले भनेदेखि चाहिँ उहाँहरूको आफन्त पनि हुन सक्नुहुन्छ छेउछिम छरछिमेकमा आफ्नो चाहिँ कुरा खाने पनि हुन सक्नुहुन्छ त्यस्तोमा चाहिँ उहाँहरूले मुद्दालाई चाहिँ छलफललाई पनि मिलाएको अवस्था पनि छ।
यस्तोमा चाहिँ यो मेलमिलाप निगरानी समूहका जुन नेतृत्वकर्ताहरूले चाहिँ त्यस्तो समस्याहरू आयो भने लाने ठाउँ कहाँ त
उहाँले लाने चाहिँ हाम्रो घरेलु हिंसासँग सम्बन्धित हो भने त न्यायिक निकायहरू छन् जस्तो हाम्रो मेलमिलाप समितिलाई पनि केही उहाँलाई छलफल गर्न दिएको छ भनेर नगरपालिकाले त्यसै गरी चाहिँ हाम्रो वार्डमा पनि छ समिति वार्डले पनि मिलाउन सक्छ र अनि हाम्रो नगरपालिका भन्ने बित्तिकै वार्ड हो र न्यायिक समिति भनेर सिङ्गो एउटा अहिले जुन सङ्घीय संरचना पछाडि चाहिँ पालिकाहरूमा एउटा सिङ्गो संरचना अन्तर्गत एउटा न्यायिक समितिको एउटा व्यवस्था गरिएको छ र त्यो न्यायिक समितिमा नगर प्रमुखको अध्यक्षतामा एउटा तिनजना रहने गरी अरू दुईजना सदस्य रहेर तिनजना रहने एउटा समिति छ र त्यो समितिमा चाहिँ आउँछन् र कतिपय चाहिँ सानातिना मुद्दाहरू उहाँहरूलाई पालिकासम्म आउन समस्या हुँदा वार्डमै चाहिँ मिलाउन सक्ने हुन्छन् ती चाहिँ वार्डमै मिलाएर नसकेको वार्डले लाई चाहिँ यहाँ रिफर गर्ने भनेको छ र यहाँ पनि नसक्ने र हेर्न नमिल्ने मुद्दाहरू चाहिँ अदालतमा पठाउने प्रहरीमा पठाउने भनेर चाहिँ यहाँबाट पनि पठाइन्छ भनेदेखि न्यायिक निकायहरू थुप्रै छन् र नगरपालिकामै पनि धेरै मुद्दाहरू चाहिँ अहिले उहाँहरूलाई मेलमिलाप गराउने जुन अन्यायमा परेकाहरूलाई न्याय दिलाउने गरेको छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न भदौर नगरपालिकाका सामाजिक विकास अधिकारी जीवन कला राउत हुनुहुन्छ। अब के कार्यक्रम गर्नु बाँकी?
अब भन्नाले अब आज हामी वडा नम्बर 5 निगरानी समूहले कार्यक्रम गर्यो महिला चेतना सम्बन्धी भने हाम्रो भोलि बिहिबार चाहिँ मानव व्यसन विरुद्धको कार्यक्रम छ आनी होटल।
मैले तपाईँलाई अलिक सहजीकरणको लागि जस्तो अहिलेसम्मको जुन फिडब्याक चाहिँ कार्यक्रमहरू गर्दा जुन पब्लिकबाट जुन सेवाग्राहीहरूबाट अथवा पीडितहरूबाट जुन खालको कुरा आयो त्यस्तो त्यसलाई चेक एन्ड ब्यालेन्स गर्न त्यसलाई नियन्त्रण गर्नको लागि त्यस्तो केही नयाँ खालको कार्यक्रमहरू ल्याउनु पर्ला जस्तो लागिरहेछ।
हामीलाई चाहिँ अहिलेसम्मको अनुभवमा के छ भने महिलाहरू धेरै जसो हिंसा पीडित हुनुहुन्छ लैङ्गिक हिंसाले पुरुष पनि भनिन्छ र पनि पुरुष थोरै मात्रामा हिंसा पीडित भए पनि महिला धेरै छन् र के कारणले भन्दाखेरि महिला घरमुली नभएको अवस्था अनि महिलाको चाहिँ अब आर्थिक आयार्जन नभएको अवस्था उहाँहरू चाहिँ रोजगारी धेरै नपाउनु भएको त्यो भएर चाहिँ उहाँहरू चाहिँ आर्थिक सम्पन्न नभएको कारणले गर्दा पीडित हुनुहुन्छ धेरै महिलाहरू महिलासँगै बालबालिका आश्रित हुन्छन् र धेरै जसो परिवार बिमेल हुने भनेको आर्थिकै कुराहरू आर्थिक कारणले हुन्छ र महिलाहरूलाई हामी के भन्छौँ भने तपाईँहरूले सानोतिनो भए पनि सिपमुलक काम गरेर केही आयोजना आफूलाई लिनुहोस् तपाईँलाई भोलि समस्या परेका दिन मुद्दै गर्नु पर्यो भने पनि तपाईँलाई बाटो खर्च हुन्छ है भनेर चाहिँ हामी भन्ने गरेका छौँ। भनेपछि जो जहाँ आर्थिक विपन्न छ त्यहाँ धेरै समस्या आउँछ र जहाँ आर्थिक सम्पन्न छ त्यहाँ समस्या कम आउँछ देखिरहेको एउटा अनुभव छ। त्यही भएर चाहिँ महिलाहरू सम्पन्न हुनुहोस् तपाईँले सिक्नु भएको छ भने पनि तपाईँहरूले व्यवहारमा उतार्नुहोस् व्यवसाय गर्नुहोस् र होइन भने पनि नगरपालिकाले वार्डले थुप्रै सिपमुलक कार्यक्रम सञ्चालन गरिरहेको अवस्था मेडफा कार्यक्रम छ यहाँ सामी परियोजना छ यहाँ चाहिँ सामाजिक विकास शाखा अन्तर्गतका महिलाका सशक्तिकरणका कार्यक्रमहरू छन् ती कार्यक्रमहरूमा थुप्रै सिपमुलक तालिमहरू दिइरहेको अवस्था छ भने यसपालि पनि दिनेछौँ र प्राय जुन सिपमुलक तालिम पाउनु भएको छ प्राप्त गर्नेहरूले चाहिँ दिगो रूपमा आफूलाई चाहिँ आर्थिक सम्पन्न बढाउनको लागि चाहिँ दीर्घ रूपमा योजनाहरू बढाउनु जस्तै अब भद्रपुर नगरपालिका गत साल नौमती बाजा बजाउने तालिम 4 समूहलाई दियो र उहाँहरू मजाले आर्थिक अवस्था बढाउनु भएको छ उहाँहरूले चाहिँ हाम्रो सानोतिनो आफ्नो व्यक्तिगत समस्या जुन आर्थिक समस्या एउटा कुनै पनि एउटा यहाँबाट पर्तिर जानु पर्यो बजारहाट जानु पर्यो भने अटो भाडा पनि आफूसँग नहुँदाखेरि अप्ठ्यारो हुन्छ र उहाँलाई केही लाउन मन लागेको हुन्छ खान मन लागेको छ महिला त्यस्ता सानातिना आर्थिक समस्याहरूले समाधान गर्ने चाहिँ सानातिना व्यवसायबाट हुने गर्दछ र उहाँहरू अहिले मजाले चलाएर हिँडिरहनु भएको छ भने त्यस्तै एउटा मैले उदाहरण दिएँ र जति पनि हाम्रो नगरका महिलाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सिप सिकौँ र सिपलाई चाहिँ व्यवहारमा उतारौँ र आर्थिक सम्पन्न हौ भन्ने कुरा यहाँलाई सन्देश दिन चाहन्छु।
तर तपाईँले अहिले दिएको उदाहरणमा त साँच्चै अर्थ सङ्कट परेका महिलाहरूलाई समेटेर नौमती बाजा बजाउने समूह बना जस्तो त लाग्दैन, त्यहाँ त सम्पन्न खालकै महिलाहरूको उपस्थिति रहेको बुझिन्छ।
त्यसमा चाहिँ अब नौमती बाजा किन्नको लागि के आफ्नो बजेट पनि हुनुपर्ने हुन्छ र नगरपालिकाले केही थोरै मात्रामा सपोर्ट गरेको छ र तालिम दियो र वस्तुगत टेवा भन्न थोरै सपोर्ट गरेको छ भने नौमती बाजा किन्न त अलिकति लगानी लाउनै पर्छ र सुरुमा केही लगानी हाल्न सक्ने महिलाहरू हुनुहुन्छ तर कतिपय विपन्न महिलाहरूलाई पनि समेट्नु भएको छ र अझै पनि महिलाहरूले जब पहिला तालिम प्राप्त गर्नुभएको महिलाहरूसँगै सिकेर पनि आफूले यहाँ नगरपालिकासम्म नआइपुग्दा गाउँघरमै पनि सिक्न सकिन्छ यो तालिम सिकेर अर्को समूह बढाइ उहाँहरूले पनि अझै व्यवसाय बढाउन सक्नुहुन्छ र सुरुमा चाहिँ यो चाहिँ बाजा किन्नलाई अलिकति खर्चिलो तालिम भएकोले गर्दाखेरि बाजा जोड्नलाई गाह्रो भएकाले केही सम्पन्न महिलाहरूले पनि आफूले गर्नुभएको छ र तर महिलाहरू सम्पन्न भन्ने बित्तिकै हेर्दा बाहिर हामीले सम्पन्न देख्छौँ तर उहाँहरूले चाहिँ उहाँहरूमा घरमा सम्पन्नता भए तापनि उहाँहरूको त्यो सम्पत्तिमाथि अधिकार छ कि छैन त्यो पनि हामीले बुझ्नुपर्ने हुन्छ र आफ्नो अधिकार सम्पत्तिमाथि छैन भने परिवारको सम्पत्ति देखेर पनि हामीले सम्पन्न भन्न मिल्दैन र उहाँहरू आफ्नो अधिकार सम्पत्ति र उहाँहरूले आफ्नो अधिकार चाहिँ उपभोग गर्न सक्नुभएको छ कि छैन त्यो बुझेर मलाई मात्रै हामीले सम्पन्न र विपन्न भन्ने कुरा छुट्याउनु पर्ने हुन्छ र उहाँहरू जहाँसम्म हामीले लाग्छ उहाँहरू चाहिँ अलिकति विपन्नै हुनुहुन्छ है भन्ने हाम्रो दृष्टिले चाहिँ हेर्छौँ महिलाहरू भनेका विपन्न हुन्छन् भन्ने दृष्टिले हामी चाहिँ हेर्छौँ।
जस्तो तपाईँहरूले अहिलेसम्म दिएको सिपहरू तालिम एउटा त त्यो उसको कुरा भयो होइन अरू अरू सिप तालिम पनि जो महिलालाई आय आर्जनको पहुँचमा पुर्याउने गरी अथवा उहाँहरूलाई सक्षम योग्य दक्ष बनाउने गरी आम्दानी स्रोतमा उहाँहरूको पहुँच पुर्याउने गरी जुन तालिमहरू दिनुहुन्छ त्यो तालिमपछि उहाँहरूले दीर्घकालीन रूपमा जस्तो अघि तपाईँ भन्दै हुन्छ दीर्घकालीन रूपमा उहाँले रोजगार गर्ने वातावरण बनाएको छ कि छैन त कि तालिमका लागि तालिम मात्रै दिइरहनु भएको छ।
तालिम प्राप्त भएपछि महिला आफैमा पनि कमजोर छ उहाँहरूले चाहिँ समय पाउनु भएको छ तर आफ्नो व्यवसायलाई अगाडि बढाउनु भएको छैन जबकि अहिले उहाँहरूलाई सहजै छ परिवारमा किनभने उहाँको श्रीमान बाहिर जानुभएको होला उहाँले दुई पैसा श्रीमानबाट चलाउनु पाउनु भएको होला त्यो हाम्रो क्षणिक सुखले गर्दाखेरि महिलाहरूले भोलिको बाटो नहेरिकन उहाँले लिएको तालिम पनि व्यवहारमा उतार्नु भएको छैन र व्यवसाय सञ्चालन गर्नुभएको छैन कतिपयले भने कतिपयले गर्नुभएको छ जस्तै हाम्रो ब्याग झोला बनाउने तालिम दुई नम्बर वार्डमा मेटपा कार्यक्रमबाट भइरहेको छ त्यसै गरी चाहिँ हाम्रो सिलाइ कटाईको तालिमहरू छ पार्लर कतिले चलाइरहनु भएको अवस्था छ भने 100% सबैले चलाउनु भएको छैन र हाम्रा केही महिलाहरूले तालिम प्राप्त गरे पनि अल्छीपन गरेर चाहिँ भोलिको दिगो रूपमा उहाँहरूलाई चाहिँ आर्थिक सङ्कट पर्छ है मलाई समस्या पर्छ म पनि अगाडि बढ्नुपर्छ आर्थिक रूपमा भन्ने चाहिँ नसिजिकन केही चाहिँ सहभागीहरू बसेको अवस्था छ।
भने चाहिँ हामीले सहभागी छनौटमै केही कमजोरी गऱ्यौँ को मान्छेलाई आवश्यक छ को मान्छे काम गरिरहेको छ त्यसले थप कुरा बुझ्नु पर्नेछ त्यस्ता मान्छे छानेर हामीले सहभागी गराउन नसकेको हो।
त्योभन्दा पनि हाम्रो मेडपा कार्यक्रमलाई हेर्ने हो भनेदेखि चाहिँ हाम्रो सीमित मापदण्ड छ मापदण्डभित्र परेकालाई दिएको छ र हाम्रो सामाजिक विकास तर्फबाट चलाइने कार्यक्रमहरू चाहिँ हामीले यसपालिको बजेट चाहिँ के गर्छौँ भने हामीले स्थलगत हामीले एउटा सर्वे जस्तो सहभागिता लेखाजोखा कार्यक्रम भनेर हामीले एउटा उहाँहरूको अवस्था कस्तो छ अनि स्थानीय स्तरमा हुने तालिम चाहिँ कुन हो त जस्तो कच्चा पदार्थ स्थानीयमा उत्पादन हुनेलाई हामीले लिनुपर्छ र दिगो गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यो खालको चाहिँ योजना बनाउँदैछौँ र कतिपय योजनाहरू चाहिँ हाम्रो तालिमहरू चाहिँ के भएको छ भनेदेखि कच्चा पदार्थ यहाँ नपाइने अनि अब हाम्रो छिमेकमा चाहिँ खुल्ला बोर्डर छ पारीपट्टि सस्तो पाउने सामानहरू र पारीको सामान चाहिँ यहाँबाट यहाँ पारी उत्पादन भएको सामान यहाँकाले उपभोग गर्ने त्यो भएर सिपबाट आएका जुन हाम्रा सामानहरू छन् ती चाहिँ हाम्रो यहाँ बिक्री नहुने त्यो कारणले गर्दा पनि अलिकति हाम्रा महिलाहरू चाहिँ पछाडि हटेको अवस्था पनि छ र यसपालिको हाम्रो कार्यक्रम पक्कै पनि हामी उपलब्धिमूलक गर्ने नै छौँ।
अच्छा यो लैङ्गिक हिंसा कि महिला हिंसा
लैङ्गिक हिंसाभित्रको महिला हिंसा पनि हो र पुरुष पनि नै लैङ्गिक हिंसाभित्र पर्दछ तर अधिकांश महिलाहरू हिंसा पीडित हुनुहुन्छ र पुरुष पनि केही पीडित हुनुहुन्छ।
पर्सेन्टेज के छ
त्यो हेर्दाखेरि जस्तो 100 एउटा अनुमानको रूपमा चाहिँ 100 5 पुरुष चाहिँ पीडित हुनुहुन्छ र 95% चाहिँ महिला पीडित हुनुहुन्छ र त्यही 5% पुरुषलाई हेरेर पुरुष पनि पीडित छन् है भनेर चाहिँ धेरैले भन्नुहुन्छ तर वास्तवमा महिलाको पीडा महिला हिंसा भएको महिलासँगै भेटेर कुरा गर्दाखेरि र हामीले अधिकांश महिलाहरू जुन यहाँ आउनुहुन्छ हाम्रो न्याय लिनलाई उहाँहरूले हेर्दाखेरि महिलाहरू धेरै पीडित हुनुहुन्छ उहाँको हातमा अधिकार के हुन्न उहाँहरू घरमा बसिराखेको महिला हुनुहुन्छ भोलि पीडित भएपछि बाहिर निस्किन पर्ने हुन्छ र उहाँहरूले चाहिँ बाहिर जाँदाखेरि घरबाट निकालेका दिन कहाँ गएर खाने कहाँ बस्ने भन्ने उहाँहरूको चाहिँ आधार नभएको महिलाहरू हुनुहुन्छ भने पुरुष पीडित हुनु भने त्यस्तो अवस्था हुँदैन र अर्को कुरा भद्रपुर नगरपालिका थप एउटा सुविधा के दिएको छ भने यो 75 सालदेखि नै एउटा सुरु गरेको छ अल्पकालीन सेवा केन्द्र भनेर। जो महिला पीडित हुनुहुन्छ, जो बालबालिका किशोरीहरू पीडित हुनुहुन्छ र उहाँहरूलाई चाहिँ कहाँ गएर बस्ने खाने त, पीडित भइसकेपछि आफ्नो मान्छेले पनि छँदै राख्ने कुरा हुँदैन। त्यो भएकोले चाहिँ एउटा सेवा केन्द्र खोलिएको छ र त्यो सेवा केन्द्रमा उहाँहरूलाई 45 दिनसम्म उहाँहरूको तत्काल घरमा आउने अवस्था नहुन्जेलसम्म उहाँहरू कानुनी सहायताको लागि कानुनीमा अगाडि जानुभयो भने पनि उहाँहरूको मुद्दा लडुन्जेलसम्म उहाँलाई चाहिँ औषधि उपचार गरेर उहाँहरूलाई चाहिँ शारीरिक रूपमा पीडा भएको छ भने त्यो निको नहुन्जेल 45 दिनमा चाहिँ लगभग सकिन्छ भनेर एउटा कार्यविधि बनाएको छ र त्यो अल्पकालीन रूपमा चाहिँ त्यहाँ बस्नको लागि आश्रय छ। त्यसमा कुनै खर्च लाग्दैन, नगरपालिकाले बेहोरेर एउटा संस्था कहाँ राख्ने गरेको छ, त्यो चाहिँ नगरपालिकाले खर्च
राखेको छ
हो सुरक्षित आवास र त्यहाँ त्यो व्यवस्था पनि गरिएको छ।
त्यसमा चाहिँ कतिजना जति चाहिँ सरदर मान्छे हुन्छन्
त्यो हामी एकपटकमा 7 जनासम्म राख्न सक्ने भनेर चाहिँ भनेको छ नगरपालिकाले। अहिले 7 जना हुनुभएको छैन, 3 जना 4 जना कोही बालबालिका लिएर 4-5 जना पनि जानुभएको छ। एउटै परिवारमा आमा पीडित हुनुहुने आमासँगै छोरीसँगै 3 जना पनि पर्नुहुन्छ र अर्को पनि सँगसँगै पीडित पर्नुहुन्छ भने 4-5 जनासम्म चाहिँ बस्नु भएको छ।
भनेपछि अब त्यस्ता पीडितहरू 45 दिनभित्र पीडा चाहिँ निराकरण गरेर पठाइएको हो,
त्यो चाहिँ परिवारमा पुनर्मिलन गर्न सक्ने भयो भने हामी गराउँछौँ, गरी पनि राखेको छ। एउटा किशोरी थिइन्, उहाँको चाहिँ अब आमा हुन्नथ्यो, बुवाले अर्को श्रीमती ल्याएको पनि उहाँलाई घरबाट निकालेको थियो र बस्न नसक्ने स्थिति थियो। उहाँको घरमा लग्यो र पनि राख्न सक्ने स्थिति नभएर हामीले त्यहाँ राख्यौँ। 3 दिन पछाडि उहाँलाई नगरपालिकामा बोलाएर उहाँलाई चाहिँ छोरीलाई राख्न सक्ने अवस्था भएर हामीले पुर्याएका छौँ र सधैँभरि त्यहाँ बालकले पनि निगरानी गरिरहेको छ। भनेपछि त्यस्ता घटनाहरू थुप्रै छन्, परिवारमा पुनर्मिलन गर्ने अनि मुद्दाको दायरामा जाने अनि उहाँलाई कहीँ सिफ्ट गराउने त्यस्तो खालको कार्यक्रमहरू चाहिँ हुन्छ र त्यो सँगसँगै हामीले त्यो कार्यक्रम अन्तर्गत चाहिँ गरी खाने महिला छिन्, उहाँ अब हिंसा पीडित छिन्, साँच्चै उसँग आर्थिक अवस्था एकदम कमजोर छ, केही छैन भने 20,000 समितिले निर्णय गरेर चाहिँ निशुल्क रूपमा उसलाई व्यवसाय गर्नको लागि दिने भन्ने व्यवस्था पनि छ।
हामीले त्यो प्रयोगमा पनि ल्याएको छौँ,
त्यो प्रयोगमा ल्याउँदैछौँ हामीले।
अहिलेसम्म आइपुगेको
अहिले 1 महिलाले पाउनेवाला छिन् अहिले।
अच्छा, जस्तो अघि तपाईँ भन्दै हुनुहुन्थ्यो आय आर्जन नहुँदा र अधिकार निर्णय गर्ने अधिकार चाहिँ महिलामा नहुँदाखेरि चाहिँ हिंसा बढी भएको भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, त्यही हो कि अरू केही थप छ?
हाम्रो हामीले देखिरहेको अनुभवमा चाहिँ धेरै जसो महिला तँ छ, तर 1-2 महिलाहरू चाहिँ जो श्रीमानले पनि अब आयस्रोत आय आम्दानी उहाँले श्रीमतीलाई दिनुभएको छ र त्यस्ता श्रीमतीहरूले चाहिँ आफूले केहीले फटाइ पनि गर्नुभएको छ, त्यो फटाइ गएको उदाहरण चाहिँ धेरै बन्न गएको छ अहिले, त्यस्तो पनि छ। तर अधिकांश महिलाहरू चाहिँ आफ्नो हातमा उहाँहरूको चाहिँ आर्थिक अधिकार नभएर नै पीडित भएको अवस्था छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिकाका सामाजिक विकास अधिकृत जीवन कला राउत हुनुहुन्छ। यो हिंसा चाहिँ बढ्ने कुरा चाहिँ त्यही आर्थिक अधिकार र निर्णय गर्ने अधिकारसँग मात्रै सीमित छ र भने?
त्यो त हो, तर सँगसँगै के छ भनेदेखि आधुनिक अहिले प्रविधिले गर्दाखेरि अब हामीले पनि एकछिन मोबाइल लिएर बस्यौँ भनेदेखि टाइम पास त्यही भइरहेको अवस्था छ हाम्रो पनि। भनेपछि त्यो थाहा नै हुँदैन टाइम गएको, भनेपछि हामी त हेर्न भ्याइँदैन, हामी त्यो बसिरहनु भ्याइँदैन भने कतिपय महिलाहरू चाहिँ हातमा मोबाइल लिएर बस्नु भएको छ अनि उहाँहरू चाहिँ अरू काम केही गर्नुहुन्न त्यही मात्रै भन्छ। त्यसमा विभिन्न कुरा राम्रा पनि कुरा छन्, नराम्रा पनि कुरा छन्। ती नराम्रा कुराहरू धेरैले लिएर त्यसलाई प्रयोग गरेका छन् र अहिलेको बढ्दो प्रविधिले मोबाइललाई सदुपयोग गरेर दुरुपयोग पनि धेरै गरेको अवस्थामा छ र त्यो कारणले गर्दा पनि महिलाहरूले चाहिँ आफूले आफूलाई पीडित पनि बनाइरहेको अवस्था छ। किन भन्दा उहाँहरूले आफूले आफ्नै लागि नै पीडित बनाएको भन्छु म चाहिँ त्यसमा। गर्न नहुने कुराहरू पनि गरिरहनु भएको छ, कुनै एउटा सन्देशहरू राम्रो हेर्नुपर्ने र चाहिँ युट्युबमा अनि त्यस पछाडि टिकटक, अहिले त टिकटकको बन्दको कुरा पनि छ, टिकटकमा कस्ता नराम्रो नराम्रो कुराहरू हाल्ने त्यस्ता कुराले गर्दाखेरि पनि यहाँ पीडितहरू भइरह आफै पीडित भएको म चाहिँ देखिरहेको छु उहाँहरूलाई।
जस्तो नि जीवनजी, अहिले चाहिँ के देखिन्छ भने खास गरी महिला हिंसा अथवा लैङ्गिक हिंसामा अधिकतम महिलाहरूको चाहिँ यसमा पीडित हुनुहुन्छ भन्ने कुरा जुन आएको छ, त्यो महिलाहरू पीडित बनाउने कुरामा एक त महिलाहरू नै सहभागी हुने होइन, दोस्रो कुरा भनेको सामाजिक सञ्जालको माध्यमबाट चाहिँ पृथक पृथक मान्छेहरूलाई चाहिँ पीडित महिलासँग जोड दिने काम चाहिँ महिलाहरूबाटै भएको छ, यस्ता खालको गतिविधि चाहिँ के हामीले सचेतना गराउन नसकेर हो?
यस्ता खालका गतिविधि चाहिँ जान्ने मान्छेहरूले पनि गरिरहेको अवस्था छ, नजान्नेले होइन जान्ने मान्छेहरूले पनि गरिरहेको अवस्था छ र हामीलाई तत्काल यो काम गरिहाल्न पाए हुन्थ्यो भन्ने हुन्छ, नराम्रा कुराहरू र भोलिको लागि सोच्न पर्ने हुन्छ र भोलि यसले चाहिँ नकारात्मक रूप लिन्छ होला है हामीले यसमा फस्यौँ भने चाहिँ हामीलाई अप्ठ्यारो पर्छ है भन्ने कुरा चाहिँ लिन हामीले बुझ्न पर्ने हुन्छ र कतिपय बुझाइ भएको छ जस्तै साइबर क्राइमका कुराहरूमा चाहिँ हामीले सचेतना जगाउनु पर्ने हुन्छ अब हामीले यस्ता क्षेत्रहरूमा लाग्न हुँदैन है जोगिनु पर्ने रहेछ भन्ने खालको कुराहरू जान्नको लागि सचेतना पनि अलिक कम भएको हो कि जस्तो मलाई लाग्छ र हामीले यसपालिको 16 दिने अभियानमा चाहिँ साइबर क्राइमको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर महिला सेलका जुन कर्मचारीहरूले चाहिँ यो तालिमहरूमा थुप्रै विषयवस्तुहरू थुप्रै स्थानमा दिइरहेको अवस्था पनि छ र हामीले वर्षैभरि यस्ता कार्यक्रमहरू गर्नपर्छ भनेर हामीले यसपालिदेखि चाहिँ उहाँहरूसँग सहकार्य गर्ने पनि भनिरहेका छौँ र अघिल्लो साल पनि हामीले 16 दिनेभन्दा बाहेक पनि हामीले 15-20 ठाउँमा चाहिँ साइबर क्राइमका विषयहरूलाई लिएर जिल्ला प्रहरीसँग समन्वय गरेर यस्ता तालिम कार्यक्रमहरू चाहिँ चलाएका छौँ
अच्छा यो न्यूनीकरणको लागि हिंसा न्यूनीकरणको लागि चाहिँ के गर्नु पर्ला
हिंसा न्यूनीकरणको लागि चाहिँ हामीले पहिलो कुरो चाहिँ हामीले आफ्नो घरबाटै हिंसा हटाउनु पर्यो आफूबाटै परिवर्तन हुनु पर्यो अब हामीले भाषणका कुरामा गफका कुरामा हामीले हिंसाका कुरादेखि लिएर ठुला ठुला कुराहरू चाहिँ हामी गर्दैनौँ भनेको हुन्छौँ हामी विज्ञहरू नै जान्नेहरूले नै हामीलाई यो हिंसा गर्दाखेरि के हुन्छ भन्ने कुरा बुझिराख्नेहरूले नै हिंसा चाहिँ घरमा गएर घटाइरहेको हुन्छ भनेपछि हामी आफैबाट परिवर्तन हुनुपर्छ र घरैबाट परिवर्तन हुनुपर्छ अनि मात्रै समाज परिवर्तन हुन्छ पालिका परिवर्तन हुन्छ अनि राष्ट्र परिवर्तन हुन्छ र आफैबाट परिवर्तन हो भन्ने कुरा चाहिँ सन्देश जाओस्
त्यो त रह्यो आफूबाट है सामाजिक सङ्घ संस्थाहरूको दायित्वको कुरा रह्यो राज्यको दायित्वको कुरा रह्यो विभिन्न सरकारवाला सङ्घ संस्थाहरूको दायित्वको कुरा रह्यो के भन्नुहुन्छ तपाईँ
र भद्रपुर नगरपालिकाकै हकमा भन्नुपर्दा चाहिँ हाम्रो सङ्घ संस्थाहरू थुप्रै हुनुहुन्छ यहाँ सक्रिय रूपमा उहाँहरू चाहिँ लैङ्गिक हिंसा घरेलु हिंसा सम्बन्धमा बालबालिका हिंसा सम्बन्धमा चाहिँ उहाँहरू सचेतनामूलक कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ र नगरपालिकाको तर्फ सरकारी तर्फबाट पनि यस्ता कार्यक्रम चलाइरहेको छ र किशोरीहरूलाई किशोरी सशक्तिकरण कार्यक्रम भद्रपुर नगरपालिकाले चलाइरहेको छ यसपालि पनि फेरि थपमा कार्यक्रम हामी चलाउँदैछौँ भनेपछि हामीले थुप्रै कार्यक्रमहरू गरिरहेको छ र यसलाई पनि निरन्तरता दिनुपर्छ र सङ्घ संस्थाहरूको समन्वयमा सहकार्यमा हामीले अझै अगाडि बढ्न पर्छ भन्ने चाहिँ मलाई लागेको छ
हस् यहाँले महत्त्वपूर्ण समय दिनुभयो म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु
हस् धन्यवाद हस् त नमस्कार
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा भद्रपुर नगरपालिकाका सामाजिक विकास अधिकृत जीवनकला राउतसँग कुराकानी गऱ्यौँ वास्तवमै महिला हिंसा र लैङ्गिक हिंसा यी फरक फरक एजेन्डाहरू भए पनि समाधानको लागि सबै क्षेत्रबाट आआफ्नो क्षेत्रबाट सबै सक्रिय रहनुपर्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ कार्यक्रमबारे यही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ www.radiovision.com.np हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ